चैव नरोत्तमम् देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् क्षण्वतां सुकृतः कृष्णः पुण्यश्रवणकीर्तनः तदीयन्तस्तैः अवद्राणि वेदनोति सुविरिचताम् नष्टप्रायेषु अभद्रेषु नित्यं भागवत्सेवया भगवती उत्तम श्लोके भक्ति भवती नष्टकी। श्री प्रभु श्री रूपा लीलामृत एक मंदिर हो पृष्ठ संध्या कहाँ से करना प्रभु अप्रैल 18 231 अप्रैल 18 यूरोप जाने से पहले प्रभुपाद ने दक्षिण भारत के अपने शिष्यों के हैदराबाद में एक 3 दिवसीय पंडाल कार्यक्रम में सम्मिलित होने का आमंत्रण स्वीकार किया। वे जो ही हैदराबाद हवाई अड्डे पर पहुंचे संवाददाताओं के एक दल ने उनसे भेंट वार्ता की प्रार्थना की। प्रभुपाद राजी हो गए और एक संवाददाता ने इस तकनीकी दार्शनिक प्रश्न से आरंभ किया कि प्रभुपाद की दार्शनिक विचारधारा अद्वैतवादी थी या द्वैतवादी। दक्षिण भारत में वैष्णवों तथा शंकराचार्य के अनुयायियों के बीच चलने वाले प्राचीन दार्शनिक वाद विवाद में इस तरह डूबा हुआ था कि मामूली प्रेस रिपोर्टर तुलनात्मक दार्शनिक विचारधाराओं के विषय में जानने को अधूरा था। प्रभुपाद ने प्रश्न का उपहास करते हुए कहा, ऐसी चीजों पर बहस करने से क्या लाभ, चाहे कोई द्वैत हो अथवा अद्वैत। कृष्ण कहते हैं, अनाज भवंती भूतानी, अन्न का अर्थ अनाज है, लोगों के पास अनाज नहीं है, अन्न वर्षा से उत्पन्न होता है, वर्षा यज्ञ से होती है, इसलिए यज्ञ कीजिए। आपको समाज 4 वर्गों में विभाजित करना है, आप चाहे द्वैत हो अथवा अद्वैत, आपको अन्न चाहिए। प्रभुपाद के सचिव ने भगवान को पेरिस में लिखते हुए उनसे प्रभुपाद के स्थान और कार्यक्रम से अवगत रखा। आप हमसे यहाँ 29 या 30 अप्रैल तक संपर्क कर सकते हैं, जिसके बाद हम पुनः बम्बई वापस जाएंगे। उत्सवों के संबंध में आपका विचार बढ़िया है, यहाँ लोगों ने 3 दिवसीय पंडाल कार्यक्रम आयोजित किया था। गत रात्रि में लगभग 1000 लोग आए थे और प्रभुपाद के सारे व्याख्यान के बीच एकदम शांत बैठे रहे। फिर उनका आशीर्वाद प्राप्त करने के लिए आगे बढ़ने की धक्का मुक्की करने लगे। भक्तों ने श्री विग्रहों को मंच पर स्थापित किया था, व्यास आसन सजाया था और अतिथियों के लिए बहुत सारा प्रसाद तैयार किया था। अप्रैल 25 हैदराबाद से प्रभुपाद वायुयान द्वारा तिरुपति गए। वहां तिरुमल की पहाड़ियों के मध्य भारत का सबसे धनाढ्य मंदिर है। इसमें बालाजी के नाम से विष्णु का अर्श विग्रह का निवास है। मंदिर के प्रबंधकों ने सम्मान सहित प्रभुपाद उनके दल का स्वागत किया। उन्हें पहाड़ी के किनारे 2 कुटीरों में ठहराया। मंदिर की नीति के अनुसार शीघ्र विग्रहों का दर्शन पाने के पहले लोगों को लंबी पंक्ति में खड़े होकर प्रतीक्षा करनी पड़ती है और दर्शन भी अत्यंत संक्षिप्त मिलता है, क्योंकि प्रतिदिन वहां लगभग 15,000 लोग दर्शन के लिए आते हैं। गैर हिंदुओं को प्रायः दर्शन की अनुमति नहीं है, किंतु शील प्रभुपाद और उनके शिष्यों को बालाजी के एकांत दर्शन की विशेष सुविधा का सम्मान दिया गया। एक लंबे पवन पावन मंदिर गर्भ के अंतिम सिरे पर श्री अर्श विग्रह सिंहासनासीन है। द्वार के दोनों ओर वैकुंठ के द्वारपालों जय और विजय की विशाल प्रतिमाएं हैं। गर्भगृह में प्रकाश या तो दीवारों से लगी टॉर्चों से आता है या पुजारियों की पकड़ी टॉर्चों से। गैलरी में अर्श विग्रह के निकट पहुंचने वाले दर्शनार्थी परंपरागत रूप में गोविंद गोविंद का नारा देते हैं, किंतु जब प्रभुपाद प्रविष्ट हुए तो उन्होंने स्वयं गाया, गोविंदम आदि पुरुषाम तमहम भजामी। बाद में कुटीर में प्रभुपाद ने टिप्पणी की कि लाखों लोग बालाजी का दर्शन करने के लिए आना इस बात का प्रमाण है कि लोगों में सरकारी प्रचार के बावजूद भगवान के प्रति आकर्षण है। यद्यपि हो सकता है कि अधिकांश लोग भगवान के पास अपने सांसारिक दुखों की निवृत्ति के लिए अथवा धन प्राप्ति के निमित्त जाते हों, फिर भी वे गोविंद पवित्र नाम तो बोलते ही हैं। एक लाइन आ रही है कि सरकारी प्रचार के बावजूद भगवान के प्रति आकर्षण, इसका आज के संदर्भ में अर्थ समझना जरूरी है। बहुत सारी कंट्रीज نے اپنے آپ کو ایک اسٹیٹ ڈکلیئر کیا ہوا ہے, کرسچن اسٹیٹ ہے, اسلامک اسٹیٹ ہے, پرنتو ہمارے یہاں میجورٹی جو ہے ہندوز کی ہونے کے باوجود بھی ہندو اسٹیٹ ڈکلیئر نہیں کیا. مجھے اچھے طریقے سے یاد ہے کہ ہمارا ایک اسکول پریچنگ پروگرام چلتا ہے, کئی بار ہم اسکولس میں جاتے ہیں پرچار کرنے کے لیے, تو کہتے ہیں نہیں 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 کرشن پہ نہیں, بھگوت گیتا پہ بات نہیں, کوئی ایسی بات کرو جو سامپردائک نہ ہو, جو سامپردائک نہ ہو. ان کو مطلب اگر ہندو کی بات کرتے ہیں, آپ کرشن کی بات کرتے ہیں, تو ان کو سامپردائک تتو نظر آتا ہے اس کے اندر. مطلب آپ کو اپنے بھگوان کے بارے میں بولنے کے لیے بھی کسی سرکاری استھان پر آمنترن نہیں دیا جاتا. ابھی مجھے یاد ہے اچھے طریقے سے کہ 1.5 سال پہلے ایک انویٹیشن آیا ہمارے کچھ میڈیکل اسٹوڈنٹس ہیں روہتک میں, اس دن رادھا اشٹمی میں بھی آئے ہوئے تھے, تو انہوں نے انوائٹ کیا کہ بابو جی ہم جو ہیں ڈاکٹرز ہیں, آپ بھی ڈاکٹر ہو تو آپ ہم کو آگے تھوڑا سا یہاں پہ پرچار کریے, ہم جو ہے پرمیشن لیتے ہیں وائس چانسلر سے یونیورسٹی کے اور ایک پروگرام جو ہے رکھواتے ہیں. اور 1.5 سال سے آج تک پرمیشن نہیں ملا. جو پرچار ہو رہا ہے وہ سیکریٹ کمروں میں ہو رہا ہے, رومس میں ہو رہا ہے, 1-to-1 ایک دوسرے کے ساتھ ہو رہا ہے, پرنتو اگر آپ ان کے کالج میں جا کے پرمیشن لینا چاہیں تو وہاں پر جو ہے ان کو وائس چانسلر جو ہے وہ پرمیشن نہیں دے رہا. نہیں, کرشن کے بارے میں نہیں بولنا, بھگوت گیتا کے بارے میں, سامپردائک پستک پہ اس کے بارے میں نہیں بولنا. تو بیسیکلی کیا ہے کہ سرکاری پرچار جو ہے وہ اینٹی کرشنا ہے. وہ سرکاری پرچار میں کس کا پرچار کر رہے ہیں سرکار؟ آج کی تاریخ سرکار جو پرچار کر رہی ہے اس میں مکھیہ لکش کیا ہے؟ مکھیہ لکش یہ ہے کہ آپ کو بھوتکتا وادی چیزوں میں اتنا الجھا دیا جائے کہ آپ اور کسی چیز کے بارے میں سوچ ہی نہ سکیں. اب جو گورنمنٹ کی طرف سے ایڈورٹائزمنٹ پرنٹ ہوتی ہیں ان کو دیکھ لیجئے, کہیں اسے بھگوان کا نام ہے کیا؟ کہیں ہے؟ کہیں نہیں ہے. ان کا پرچار جو ہے ٹوٹلی کیا ہے کہ وہ کرشن کے پرتی نہ ہو کر سنسارک بھوگوں کے پرتی ہے. پر یہاں لکھا جا رہا ہے کہ جو درشن کرنے کے لیے آتے ہیں سنسارک بھوگوں کے پرتی, اتنا زیادہ ایڈورٹائزمنٹ ہونے کے باوجود, آپ ٹی وی اٹھا لیجئے, پرنٹ میڈیا, نیوز پیپر اٹھا لیجئے, آپ ہولڈنگس اٹھا لیجئے, ان کے اندر جو ہے بھگوان کے پرتی پرچار کا نام نہیں ہوگا. سرکار جو ہے بھگوان سے کمپٹیشن کر رہی ہے, دے آر ان کمپٹیشن کہ ہم آپ کے نام کا پرچار نہیں ہونے دیں گے. اگر آپ کو جو ہے پروسیشن نکالنا ہے, شوبھا یاترا نکالنی, رتھ یاترا نکالنی ہے, تو اس میں بہت حیثیت ہے, بہت پرمیشنز لینی پڑتی ہیں, بہت پرمیشنز لینی پڑتی ہیں. تو یہ بات جو ہے آج سے 40 سال پہلے بھی تھی اور آج بھی ہے کہ سرکاری پرچار کے باوجود بھگوان کے پرتی آکرشن ہے, پھر بھی لوگ جنماشٹمی پہ دیکھا جائے تو سڑک پہ تل رکھنے کی جگہ نہیں ہوتی. آپ جنماشٹمی پہ چھت پہ کھڑے ہو کے دیکھیے گا تو مندر کے سامنے پوری سڑک کے اوپر آپ کو سر ہی سر دکھائی دیتے ہیں, کہیں آپ کو دھرتی دکھائی نہیں دیتی. دکھتی کیا؟ دکھتی دھرتی نہیں. کئی بار لوگ کہتے ہیں کہ ایک فیسٹیول ہے, اکشے تتیہ ہے, تیج ہے, ہمیں ورنداون جانا ہے, کتنی بھیڑ ہوگی. ہم کہتے ہیں کہ وہاں جائیں گے تو آپ کو چلنے کی ضرورت نہیں ہے, لوگوں کے تھکے ہی آپ کو آگے لے جائیں گے, آپ کو اپنے پیروں کا استعمال کرنے کی آوشیکتا نہیں. اور ایسا میں نے لٹرلی دیکھا. لاسٹ ایئر میں لدھیانہ رتھ یاترا میں گیا تو رتھ یاترا میں حالات یہ تھے کہ مجھے 5-10 منٹ کے لیے کسی وجہ سے مچان میں بیٹھا ہوا تھا اوپر اسٹیج پہ, تو مجھے نیچے اتر کے آنا پڑا, تو دوبارہ مجھے دوسرے مچان پہ چڑھنے کے لیے مشقت کرنی پڑی, محنت کرنی پڑی, کیونکہ لوگ مجھے چلنے نہیں دیتے تھے, دھکے ہی مار کے مجھے آگے چلا رہے ہیں, اتنا بھیڑ ہے. تو بھگوان کا جو آکرشن ہے وہ آج بھی ہے, حالانکہ سرکاری پرچار تنتر جو ہے ہم کو اس کی فیور نہیں دیتا, اس کے لیے پرمیشنز نہیں دیتا, بہت ہیسلز ہیں, بہت ساری سمسیاں ہیں. ابھی ہم نے رتھ یاترا کے لیے بک کرنا ہے تو کیا پہلا پرمیشن کا امپورٹنٹ پوائنٹ کیا ہے کہ ساؤنڈ چلانے کی پرمیشن چاہیے. آپ سڑک کے اوپر ہارن نہیں لگا سکتے, جو ساؤنڈ ہارن ہوتا ہے بول والا بمبو, وہ سڑک کے اوپر نہیں لگا سکتے. اس کے لیے آپ کو سرکار سے پرمیشن چاہیے کہ آپ وہاں پر جو ہے کیرتن کر سکیں گے, سڑک کے اوپر آواز کیرتن کی آ سکے گی یا نہیں آ سکے گی, اس کے لیے بھی سرکاری تنتر جو ہے آپ کو فیور نہیں کرتا. اتنی پریشانیاں ہیں, پرنتو پھر بھی بھگوان کے نام کا اتنا آکرشن ہے کہ بہت سارے جو آفیسرز ہیں ان کو ہمارے بھکتوں نے بھکت بنا لیا, آفیسرز کو بھکت بنا لیا ہے, دیکھا دلوا دی ہے. وہ بھی اپنا سولا مالا جب کرتے ہیں, چار نیموں کا پالن کرتے ہیں, بھگوان کو بھوگ لگا کر جو ہے پرساد گرہن کرتے ہیں. یہ بھگوان کے نام کا آکرشن ہی ہے جو ان کو آکرشت کیے ہوئے ہے, اور وہ بھگوان کے نام کے پرچار میں ہم لوگوں کی سہایتا کرتے ہیں. تو یہاں جو ہے لکھا جا رہا ہے کہ ادھکانش لوگ بھگوان کے پاس اپنے سنسارک دکھوں کی نورتی کے لیے ارتھوا دھن پراپتی کے لیے جاتے ہوں, پھر بھی وہ گووند کا پوتر نام تو بولتے ہی. ایک بھکت نے پربھوپاد سے پوچھا کہ ارچ وگرہ کا نام بالا جی کیوں ہے. پربھوپاد نے اتر دیا, بالا جی کا ارتھ ہے بالک, ارتھات گائے چراتے ویکنٹھ واسی کرشن نہیں. پربھوپاد کو کاٹیج میں رہنے پرساد گرہن کرنے میں پرسنتا ہوئی, اور انہوں نے سجھاؤ دیا کہ نیو ورنداون میں انہیں کٹیر اسی طرح کے بنانے چاہیے. اس کا ان کو چاہیے کہ مندر بالا جی کے مندر کی طرح بنوائے, اس کے گنبد سونے کے ہونے چاہیے, درشکوں کے لیے وسترت سویدھائیں ہونی چاہیے. ایک دن پربھوپاد سے ملنے آئے تروپتی مندر کے ادھیکاری نے الیکھ کیا کہ مندر کی پرتی ماس کی آئے 50 لاکھ روپیہ ہے. پربھوپاد نے پوچھا کہ اس آئے کا اپیوگ کیسے ہوتا ہے. تب مندر کے پجاری نے بتایا کہ ادھکانش دھن بھونوں کے پنرنویکرن پر خرچ ہوتا ہے. تو پربھوپاد نے کہا کہ مندر کا پنرنویکرن اچھا ہے, کنتو اس سے اچھا یہ ہوگا کہ کرشن کے سندیش کا وشو بھر میں پرچار کیسے کیا جائے. کرشن کے سندیش کا وشو بھر میں پرچار کیا جائے تو کیا کیا فارمیٹس ہیں. کرشن کے سندیش کا دنیا بھر میں پرچار کیا جائے, ارے سب سے پہلے بھیا پستکوں کا وترن, بک ڈسٹریبیوشن, اس سے بڑا پرچار کیا ہے. ابھی ایک نیا اسٹارٹ ہوا ہے, کچھ سال سے چل رہا ہے, ای بکس انٹرنیٹ پہ پوری کی پوری بک جو ہے پربھوپاد کی, اس کو پی ڈی ایف فائل بنا کے آل اوور ورلڈ ڈسٹریبیوشن ہو رہا ہے, فری ڈسٹریبیوشن ہو رہا ہے کہ آپ اس کو پڑھیے. جو لوگ نیٹ پہ پڑھنا چاہتے ہیں, جو لوگ کمپیوٹر پہ پڑھنا چاہتے ہیں, ان کے لیے اسنکھیہ پستکیں جو ہیں ان کا اس طرح سے وترن چل رہا ہے. میرے پاس بہت سارے میسج آتے ہیں, میں فارورڈ کرتا ہوں, تو میں دیکھتا ہوں کہ جو پرنٹ ہے وہ تو ہم دے ہی رہے ہیں, ڈسٹریبیوٹ ہو ہی رہا ہے, الیکٹرانکلی بھی بہت ساری پستکوں کا وترن ہو رہا ہے. اس کے بعد نگر سنکیرتن, شوبھا یاترا, کرشن پرسادم, فوڈ فار لائف, ہاؤس ہولڈ پروگرامس, پنڈال پروگرامس ہوتے ہیں نہیں جگہ جگہ پر جو ہے. پھر یہاں تو ہندوستان میں تو نہیں ہے, پر یورپ میں امریکہ کے اندر جو ہے یونیورسٹیز کے اندر بھگوت گیتا کا کورس اسٹارٹ ہو چکا ہے. ان کے جو ہے میتھولوجی میں اور جو انڈین ہسٹری ہے اس کے اندر بھگوت گیتا کا کورس جو ہے وہاں پڑھایا جاتا ہے. تو پربھوپاد نے پجاری کو بتایا کہ کس طرح لندن میں بہت سارے گرجا گھروں کا پریوگ نہیں ہو رہا ہے. انہوں نے پوچھا پرچار کے بنا مندر کی آتما سرکشت کیسے رکھا جا سکے گا. پجاری نے شیخی بگاڑی کہ وہ ایک دوسرا مندر بنا رہے ہیں اور اس میں پنچوپاسنا کی استھاپنا کریں گے, 5 ارچوگروں کی اپاسنا, جس کی سنستوتی مایاواری شنکراچاریہ نے کی تھی. پربھوپاد کو آشچریہ ہوا, انہوں نے کہا کہ آپ کے نیتا تو رامانوجاچاریہ ہیں, انہوں نے پنچوپاسنا کی سنستوتی کبھی نہیں کی. تروپتی میں 2 دن رہتے ہوئے پربھوپاد بالا جی کے شری وگرہ کا درشن کرنے دن میں 3 یا 4 بار آتے تھے, اور جب بھی آتے تھے پجاری لوگ گھر پر سے انیہ سبھی درشکوں کو ہٹا دیتے, اور جب تک پربھوپاد چاہتے تھے انہیں ٹانچوں کے پرکاش میں کھڑے ہوئے رتنوں سے منڈت ادبھت بالا جی کے ایکان درشن کرنے دیتے. ممبئی, اپریل 29. यद्यपि प्रभुपाद को कुछ ही दिनों में रोम के लिए प्रस्थान करना था, किंतु उनके और भारत की परियोजनाओं के प्रबंधकों के सामने अब एक समस्या खड़ी हो गई थी. कमाल कृष्ण गोस्वामी प्रभुपाद से प्रार्थना कर रहे थे कि वे उन्हें अमेरिका जाने दें। भारत में 4 वर्ष तक प्रबंध का भार उठाने के बाद वे अमेरिका में दूसरे प्रकार का प्रचार करने को उत्सुक थे। उनके गुरु भाई मित्र विष्णु जन स्वामी ने अमेरिका में अपनी बस यात्रा से प्रभुपाद को प्रसन्न किया था और उन्होंने तमाल कृष्ण को विश्वस्त किया था ये प्रचार का सबसे उपयुक्त तरीका है। श्री प्रभुपाद ने प्रस्ताव स्वीकार कर लिया था यद्यपि अन्य मनस्क भाव से। निश्चय ही अमेरिका में प्रचार के लिए बहुत अच्छा रहेगा और तमाल कृष्ण के लिए भी ये अच्छा रहेगा, लेकिन भारत में क्या होगा। एक बार फिर प्रभुपाद का इस तथ्य से सामना हो रहा था कि भारत में इस्कॉन के एकमात्र प्रबंधक वे स्वयं हैं। उन्होंने मायापुर में आए व्यय के लेखे को एक बार फिर पुनः ध्यानपूर्वक परीक्षण किया। उनको इस बात की चिंता थी कि सभी धन सावधानी पूर्वक खर्च किया जाए और केवल उसी उद्देश्य पर खर्च हो जिसके लिए वे निर्दिष्ट है। उन्होंने जय पताका स्वामी को लिखा था, भूमि के निमित्त धन का व्यय केवल भूमि खरीदने पर किया जाए। यदि मैं एक रसोई घर बनाने के लिए धन भेजूं तो उसे उसी पर खर्च करना जरूरी है। मतलब जिस पर्पस के लिए कलेक्शन किया है उसी पर्पस के लिए उसको एक्सपेंड करना है, दैट इज एसेंशियल, वो आवश्यक है, उसको डेविएट नहीं किया जाए। चलो पैसा आ गया है, ये खर्चा छोड़ो, इसको ले लिया था दूसरे जगह खर्च कर देते हैं, वो नहीं। और यदि आप भूमि खरीदें तो उसका समुचित उपयोग हो, लैंड शुड बी प्रॉपरली यूटिलाइज्ड। और यदि आप वास्तव में कुछ अन्न और सब्जियां पैदा करते हैं तो फिर खाने पीने पर व्यय करने के लिए अधिक धन की क्या आवश्यकता है। भूमि खरीदने और उसे जोतने बोने का खतरा लिए बिना भरण पोषण के लिए प्रति व्यक्ति पर प्रति माह 100 रुपया चाहिए। मैं समझता हूँ इस समय केवल यहाँ 20 लोग हैं, इसलिए भरण पोषण के लिए अधिक से अधिक 2000 रुपये की जरूरत है। मैं अक्षम हूँ ये समझने में कि आपकी योजना क्या करने की है, किंतु मेरा मोटा अनुमान यही है। प्लानिंग प्रभुपाद जी की परफेक्ट है। अगर आपने उनकी एक बुक पढ़ी हो, समबडी हैज इट, इस्कॉन मैनेजमेंट गाइडलाइंस, पढ़ा है किसी ने, देखिए उसमें बेसिक से बेसिक इस्कॉन से लेके और हाईएस्ट से हाईएस्ट लेवल तक कैसे मैनेज करना है ना, इसके सारे पॉइंट्स और इंस्ट्रक्शंस दिए। अपने लाइफ टाइम में उन्होंने जो है इस पर इंस्ट्रक्शंस दे दिया था कि आपको किस तरीके से मैनेज करना है, प्रीचिंग कैसे करनी है, पंडाल प्रोग्राम कैसे करने हैं, बुक डिस्ट्रीब्यूशन कैसे करना है, मंदिर को कैसे मैनेज करना है, हर चीज़ उन्होंने गाइडलाइंस दी है। तो यहाँ भी गाइडलाइन ही चल रही है कि 100 रुपया के हिसाब से 20 लोगों का 2000 रुपया महीने का खर्चा है बस। आपने अपने लंबे पत्र में समझाने की कोशिश की है, मैंने अभी तक उसे पढ़ा रही है। इस बीच आप इसी सिद्धांत पर चलिए, धन उसी उद्देश्य पर खर्च किया जाए जिसके निमित्त वह निर्धारित है, इससे हिसाब साफ रहेगा। शील प्रभुपाद के एक पहले पत्र से भवानंद जयपदागर कुछ हतोत्साहित हुए थे कि उन्होंने अपने गुरु महाराज को कदाचित अप्रसन्न कर दिया होगा, किंतु प्रभुपाद ने उन्हें फिर आश्वस्त कर दिया, मैं जानता हूं कि तुम मेहनत और निष्ठा से कार्य कर रहे हो, मुझे आप लोगों की आलोचना नहीं करनी है, किंतु संगठन के अध्यक्ष और आप लोगों का गुरु होने के नाते मेरा कर्तव्य है कि मैं आपके दोष निकालूं। चैतन्य महाप्रभु भी अपने आध्यात्मिक गुरु के समक्ष अपने आप को अपराधी के रूप में प्रस्तुत करते थे। आध्यात्मिक गुरु के समक्ष अपराधी होना अच्छी योग्यता है क्योंकि इससे सुधार का अवसर मिलता है, किंतु यदि कोई समझे कि वह सर्वथा पूर्ण है तो फिर उसके शुद्धिकरण का प्रश्न ही समाप्त हो जाता है। जब मैं दोष निकालूं तो तुम्हें खेद नहीं होना चाहिए, यह मेरा मूल कर्तव्य है। चाणक्य पंडित का कथन है कि शिष्यों और पुत्रों में दोष जरूर निकालना चाहिए। होता क्या है, क्या करते हैं हम लोग, मेरे कसूर निकाल रहे हैं, दूसरे को नहीं देख रहे, बायस्ड है, पक्षपात कर रहे हैं, तो मेरी ही गलतियां दिखाई देती हैं बस, दूसरा है उसकी गलती नहीं दिखाई देती। तो हम लोग जो है दोष निकालने को भी एक दोष समझते हैं, ये दोष निकाल रहे हैं ये भी एक दोष है, ये उनके लिए अच्छा है। प्रभुपाद ने वृंदावन की वित्तीय स्थिति की भी छानबीन करी। वृंदावन में गुरुदास अध्यक्ष था, दिल्ली में रहते हुए तेजास उसका वित्तीय पर्यवेक्षक था। तेजास की सबसे ताजा प्रार्थना की समीक्षा करते हुए प्रभुपाद ने उत्तर में लिखा, मैं रजिस्ट्री द्वारा उन सारे चेकों की सूची भेज रहा हूं जिनके लिए आपने प्रार्थना की थी। अष्ट विग्रहों के पहनावे के लिए वृंदावन के डीलर ललित प्रसाद को दिए जाने वाले 3,000 रुपए का चेक मैं नहीं भेज रहा हूँ। अष्ट विग्रहों के सामानों पर होने वाले खर्च को गुरुदास और यमुना अलग से मांगेंगे, ये निर्माण के फंड से नहीं जाएगा जैसे कि आपने प्रार्थना की है। इसके अतिरिक्त मैंने गुरुदास को सलाह दी है कि किसी दर्जी को कोई भुगतान ना करें और अष्ट विग्रहों के पहनावे अपने भक्तों से तैयार करवाएं। प्रभुपाद को हिसाब किताब में कुछ गंभीर विसंगतियां मिली, उन्होंने ठीक करने के लिए तेजस को पत्र लिखा, मेरी चेक बुक के अनुसार 1,76,000 से ज्यादा है, कितना है, 1,76,00,000 रुपए का पिछला चेक काटने के बाद केवल 18,745 रुपए और 81 पैसे बचने चाहिए, किंतु आप 1,31,364 रुपए की बचत बताते हैं, ये अंतर क्यों है, मुझे इसका पूरा हिसाब भेजिए। गुरुदास और तेजस ने प्रभुपाद को आश्वस्त किया था कि कृष्ण बलराम मंदिर उद्घाटन जुलाई 1974 तक तैयार हो जाएगा। प्रभुपाद ने आमंत्रण पत्र का डिजाइन स्वयं बनाया और उसे मुद्रित कराकर प्रमुख व्यक्तियों को भेजा जाए। संस्थापक आचार्य एवं कृष्ण भावनामृत संघ के सदस्य प्रार्थना करते हैं कि श्री और श्रीमती कृष्ण बलराम मंदिर के उद्घाटन समारोह में 8 से 10 अगस्त तक सम्मिलित होने और प्रसाद ग्रहण करने की कृपा करें। एसी भक्ति वेदांत स्वामी संस्थापक आचार्य, कॉपी 2, गुरुदास अधिकारी स्थानीय अध्यक्ष और सुरभिदास अधिकारी सचिव। अब केवल 3 महीने शेष थे और प्रभुपाद की योजना मई से जुलाई तक यात्रा पर रहने की थी। धन को दिल्ली से वृंदावन स्थानांतरित करने के आदेश देने के बाद वे यात्रा पर निकल गए कि विशाल उद्घाटन के लिए वे 3 महीने में वापस आ जाएंगे। प्रकरण 44, एक मंदिर हो। श्री प्रभुपाद के यूरोप में पहले 2 पड़ाव रोम और जनेवा में हुए थे। दोनों स्थानों में भक्तों ने उनके व्याख्यान बाहर होने की व्यवस्था कर रखी थी और प्रमुख व्यक्तियों से अपने कमरे में मिलने की भी। रोम का मंदिर पियाजा लोधी के निकट वाले व्यस्त चौराहे के एक छोटे से मकान में था, जहां यातायात निरंतर चलता रहता था, जिसका शोरगुल मंदिर भवन के अंदर प्रभुपाद के कमरे तक पहुंचता था। मंदिर के अध्यक्ष धनंजय ने क्षमा याचना करते हुए कहा, आशा है कि यातायात के शोरगुल से आपको बहुत अधिक बाधा नहीं होती है। प्रभुपाद ने उत्तर दिया, नहीं, शोरगुल बहुत प्रसन्नतामृत है। इसका तात्पर्य यह है कि यह रोम का बहुत महत्वपूर्ण भाग है, यह बहुत अच्छा स्थान है। विला बोर्गीज के एक होटल के बड़े कमरे में, जिसमें 500 लोगों के बैठने की व्यवस्था थी, प्रभुपाद ने 1,000 से अधिक श्रोताओं के सामने भाषण दिया। इटली वासियों की इतनी उत्साह भरी भीड़ को देखकर प्रभुपाद को प्रसन्नता हुई। भीड़ का व्यवहार ऐसा था मानो वे पोप का आशीर्वाद प्राप्त करने को आ रही हो। लोग धर्म परायण थे, किंतु उन्हें इस बात की शिक्षा ठीक से नहीं मिली थी कि भगवान की सेवा कैसे की जाती है। प्रभुपाद ने कहा, यही एक दोष था। यद्यपि भक्तों ने पोप से प्रभुपाद का मिलना निश्चित किया था, किंतु पोप अस्वस्थ थे, इसलिए प्रभुपाद की भेंट कार्डिनल पिग्नेडोली से हुई, जो इस गैर ईसाइयों के संपर्क के प्रभारी थे। जिनेवा की हवाई यात्रा में प्रभुपाद और उनके सचिवों ने हिम आच्छादित आल्प्स पर्वतों का अवलोकन किया। जब वायुवान आल्प्स के शिखरों के ऊपर से उड़ रहा था, प्रभुपाद ने टिप्पणी करी, ये बहुत खतरनाक स्थल है, यहाँ अनेक वायुयान ध्वस्त हो चुके हैं। जिनेवा में मेयर ने प्रभुपाद का सरकारी स्वागत समारोह किया। हर चीज राजनयिक भ्रष्टाचार के अनुरूप बहुत बढ़िया रही। बाद में मेयर ने स्पष्टवादिता के साथ पूछा, यदि प्रत्येक व्यक्ति आपके कहने के अनुसार हो जाए तो क्या अर्थव्यवस्था चरमरा नहीं जाएगी? प्रभुपाद ने कहा, नहीं। उन्होंने वही श्लोक उद्धृत किया जो हैदराबाद में संवाददाताओं को सुना चुके थे, अन्नाद भवति भूतानि, अन्न वर्षा से उत्पन्न होता है और वर्षा विष्णु को अर्पित यज्ञ से पैदा होती है। प्रभुपाद का प्रस्ताव था, यदि लोग अपना खेत जोते बोए और गायें रखें तो आर्थिक समस्या नहीं होगी। कृष्ण चेतना वाले भक्त समाज में किसी भी प्रकार का कार्य कर सकते हैं। वास्तव में वे सिखा सकते हैं कि भागवत चेतना के सिद्धांतों पर आधारित समाज का संगठन कैसे किया जाए। मंदिर को वापस जाते समय प्रभुपाद ने पूछा, क्या मेरे उत्तर ठीक थे? एक भक्त ने उत्तर दिया, उसका विचार था कि मेयर भक्तों को भिखारी समझते थे। प्रभुपाद ने कहा, इसलिए मैंने उनसे खेत जोतने बोने के बारे में बताया, हम भिखारी नहीं हैं, हम सर्वश्रेष्ठ ज्ञान दे रहे हैं। मैंने उन्हें भगवद गीता की एक प्रति दी जो सर्वोच्च ज्ञान की पुस्तक है, वे हमें कुछ नहीं दे सके तो भिखारी कौन है? प्रभुपाद ने जनेवा में संयुक्त राष्ट्र संघ UNO के विश्व स्वास्थ्य संगठन के तत्वाधान में बोलने के लिए एक आमंत्रण स्वीकार किया। मंदिर में वे भारतीय विद्या विशेषज्ञ जीन हावर्ड और कई वैज्ञानिकों तथा आचार्यों से मिले। प्रभुपाद का एक प्रमुख शिष्य करंदर उनसे भेंट करने के लिए जनेवा आया। करंदर ने 4 माह पूर्व संघ छोड़ दिया था क्योंकि वह उसके विधि विधान के 4 नियमों का कड़ाई से पालन नहीं कर सकता था। उस समय तक वह संयुक्त राज्य में इस्कान का प्रमुख प्रबंधक था। प्रभुपाद उस पर पूरी तरह से निर्भर थे। वो चाहे दाई निप्पॉन्स मुद्रकों से निपटने का मामला हो या पुस्तकों की बिक्री के समन्वय का मामला हो अथवा संयुक्त राज्य के मंदिरों का धन संग्रह का मामला हो। संघ छोड़ने के बाद करंदर को घोर पश्चाताप हुआ था। उसका हृदय परिवर्तन हो चुका था। उसने प्रभुपाद को तार भेजा कि वह आकर एक बार पुनः उनके चरण कमलों में अपने आप को अर्पित करना चाहता है। श्री प्रभुपाद ने उसकी वापसी का स्वागत किया था और वह तुरंत हवाई जहाज द्वारा जनेवा पहुंच गया था। करंदर से कुछ भेंट करने के बाद प्रभुपाद ने निर्णय लिया कि भारत में GVC की सारी जिम्मेदारियां संभालने के लिए बिल्कुल उपयुक्त व्यक्ति होगा। उसे अपना मुख्यालय मुंबई में बनाना चाहिए और अनापत्तिक प्रमाण पत्र प्राप्त करने में वहाँ के भक्तों की सहायता करनी चाहिए। प्रभुपाद का यह बहुत साहसी कदम था जो उनके शिष्यों में उनके विश्वास पर और भारत में कृष्ण भावनावृत के नेतृत्व की तात्कालिक आवश्यकता पर आधारित था। उन्होंने हैदराबाद, मुंबई, कलकत्ता, मायापुर, दिल्ली और वृंदावन के मंदिरों के अध्यक्षों के लिए तुरंत अपने सचिव को पत्र लिखवाया जिसमें भारत के GVC कमिश्नर के रूप में करंदर को अधिकृत रूप पर नियुक्त किया गया। प्रभुपाद ने लिखा, इससे मुझे बड़ी राहत है, उनको पूरा सहयोग कीजिए और भारत के लोगों को कृष्ण चेतनामय बनाने के लिए हमारे उद्देश्य की पूर्ति के लिए मिलजुल कर कार्य कीजिए। क्या क्या अवसर है जी आज? वामन द्वादशी कब है? फास्ट कब है? कैसा है? द्वादशी कल है और फास्ट आज है, ऐसा क्यों है? अपीयरेंस डे है, प्राकट्य दिवस है, तो फास्टिंग प्राकट्य दिवस पे होनी चाहिए, तो एक दिन पहले क्यों कर रहे हो? व्हाई? और फास्टिंग के बाद फीस्टिंग कब है? वैसे फीस्टिंग कब होती है फास्टिंग के बाद? वामन द्वादशी की बात नहीं कर रहा मैं, वैसे दोपहर तक फास्टिंग हो, जैसे राधा अष्टमी था तो फास्टिंग कब तक थी, तो फीस्टिंग कब थी? अगले दिन। फीस्टिंग कब थी? अगले दिन थी। यहाँ अगले दिन है, ऐसा चक्कर क्यों है? कुछ है ना, कोई झोल है कि नहीं है? क्या झोल है इसके अंदर? कुछ कारण होना चाहिए क्यों ये हरिनाम सेवक जी? कारण होना चाहिए कि नहीं होना चाहिए? क्या कारण है? एकादशी जब भी होती है तो उसके बाद उसका पारण का समय जो है वो कैलकुलेट होके नियत हो जाता है, फिक्स हो जाता है। अगर आज जैसे आज एकादशी है तो इस एकादशी का जो पारण है वो कल होगा, होगा नहीं होगा? और कल वामन भगवान का प्राकट्य है तो पारण कैसे होगा जब उनके लिए 12 बजे तक जो है फास्ट रखा जाएगा? तो فاسٹ رکھنا ہے نا ان کے پراکٹ کے لیے, تو کل پارن کریں گے کہ کل فاسٹ رکھیں گے. کانفلکٹ ہو گیا نا, کانٹراڈکشن ہو گئی, یا تو پارن کیا جائے یا فاسٹ رکھا جائے. تو چوائس نہیں دی جاتی, چوائس نہیں ہے کہ آپ کی مرضی آئے آپ پارن کر لو, آپ کی مرضی آئے آپ فاسٹ رکھ لو. شاستر میں ایسا کوئی چوائس نہیں دیا گیا. تو فکس کیا کیا گیا کہ کل کا جو اپواس ہے, کل کا جو فاسٹنگ ہے, وہ آج ایڈوانس میں کر لیا جائے. اس لیے آج 12 بجے تک جو ہے فاسٹنگ ہے. اور چونکہ کل ایکادشی کا پارن ہونا ہے, اس لیے کل کا دن جو ہے وہ فیسٹنگ کے لیے, جو ایکادشی کو ہمیشہ فیسٹ ہوتی ہے, تو کل کا دن جو ہے فیسٹنگ کے لیے رکھ لیا گیا. یہ ایسے ہی ایک بار اور آتا ہے. کب آتا ہے وہ؟ ورہا دواشی. ورہا بھگوان کا پراکٹیہ ہے, وہ بھی دواشی کے دن ہوا ہے, اس لیے تب بھی جو ہے فاسٹنگ ایکادشی والے دن کی جاتی ہے اور فیسٹنگ دواشی والے دن کی جاتی ہے. اب کتنے لوگ جو ہے وامن بھگوان کے بارے میں جانتے ہیں؟ ٹاپک بہت لمبا ہے اور منٹ 5 ہے. ہاں جی بتاؤ. ستپا اور پرشنی, انہوں نے جب تپسیا کری ہے, جب سوئم انہوں نے کہا ہے کہ آپ جائیے پرجا کی سرشٹی کریے, پرجا کو بڑھائیے, یہ لوگ جب تپسیا کرنے چلے گئے ہیں تو تپسیا کس کے پرتی کی گئی؟ کرشن کے پرتی. پرکٹ کون ہوئے؟ کرشن. مانگا کیا گیا؟ کہ ہمیں آپ جیسے پتر کی پراپتی ہو, تب ہم اس کے بعد سرشٹی رچنا میں پارٹیسپیشن کریں گے, ہمارا آگے کام بڑھے گا. تو بھگوان نے کہا میرے جیسا تو میں ہی ہو سکتا ہوں, دوسرا تو کوئی ہو نہیں سکتا, تو میں ہی جو ہے آپ کے پتر کے روپ میں پرکٹ ہوں گا. سو بھگوان نے اپنے آپ کو 3 بار ان کے پتر کے روپ میں پرکٹ کیا. پہلی بار آئے پرشنی گرب کے روپ میں تو دھرو مہاراج کو درشن دیے, دوسری بار آئے اپیندر کے روپ میں ادیتی اور کشیپ کے گرو سے, یہ ان کی 12ویں سنتان تھی. 12 آدتیہ کہلاتے ہیں, اس میں یہ 12ویں تھے. چونکہ چھوٹے تھے, رنگ کیا تھا؟ گورا کی کالا, واز بلیک ان کلر. چھوٹے اور پرکٹ کیسے ہوئے تھے؟ باقاعدہ پورے اپنے ساجو سامان کے ساتھ, جیسے وشنو کا ساجو سامان ہے اسی طرح سے گدا ہے, پدم ہے, چکر ہے, سب کچھ لے کے پرکٹ ہوئے. اور اس کے بعد جو ہے انہوں نے جو کمٹمنٹ کیا ہے کہ میں جا کے جو ہے وہ آپ کا راجیہ واپس دلاؤں گا, دیوتاؤں کا راجیہ واپس دلانے کے لیے تو پرکٹ ہوئے تھے. تو پراکٹ کے اندر جب یہ پہنچتے ہیں ولی مہاراج کے یہاں, شکراچاریہ نے ان کو پہچان لیا, ولی مہاراج کو وارن کیا, بھیا سب کچھ کھو دو گے, یہ بہت خطرناک ہے, ان کو کچھ دینا مت, کچھ نہیں دینا. تو ولی مہاراج نے کیا کہا؟ شکراچاریہ کی بات کو انہوں نے کس طرح سے ریفیوٹ کیا, کیسے منع کیا؟ یاچک میرے سامنے بھگوان کھڑے ہیں, میرے لیے کتنے گرو کی بات ہے, کتنی بڑی بات ہے کہ بھگوان میرے سامنے کھڑے ہو کے مجھ سے کچھ مانگ رہے ہیں, تو میں منع کیسے کروں؟ تو انہوں نے کہا کہ میں تم سے 3 پگ بھومی مانگتا ہوں. تو پہلے پگ میں کیا ناپا؟ پہلے پگ میں اوپر کے لوگ اور دوسرے پگ میں نیچے کے لوگ. پہلے پگ میں کیا مانگا, کیا کیا لیا, کیا ناپا انہوں نے؟ دو دوسرے پگ میں اور پہلے پگ کے اندر انہوں نے ترلوکی ناپ دیے, تینوں لوک ناپ دیے. جہاں تک درشٹی جاتی تھی, جہاں تک لوگ دیکھ سکتے تھے, ادھو لوک سے لے کے اوپر تک کے سارے لوگ پہلے میں, اور اس کے جو اردھو لوگ ہیں وہ دوسرے پگ میں, اور تیسرے پگ کے لیے استھان کہاں ہے یہ بتاؤ. اب علی مہاراج پھنس گئے, یاچک ہے دینا تو پڑے گا ہی, جگہ میرے پاس بچی نہیں, کروں میں کیا, کیسے دوں, کہاں سے دوں. تو انہوں نے اپنا سر ارپت کر دیا کہ میرے سر پہ آپ تیسرا پگ رکھ دیجیے گا, اس کو ناپ لیجیے. تو ان وامن بھگوان نے جو ہے دیوتاؤں کو ان کا راجیہ جو ہے واپس دلوایا. نام رکھا تھا ان کا ایک اپیندر. اپیندر نام کا کیا مطلب تھا؟ اپ اندر, اندر کے چھوٹے بھائی بن کے آئے تھے. بارہ آدتیہ لیں گے تو اس میں جو ہے اندر آتے ہیں, سوریا آتے ہیں, سب آتے ہیں, تو اس میں جو ہے ایک نام اپیندر رکھا گیا تھا. اس لیے وامن بھگوان جو ہے ان کا جو پراکٹیہ ہوا ہے وہ دیوتاؤں کو سورگ لوک کا راج واپس دلوانے کے لیے انہوں نے جو ہے اپنے آپ کو پرکٹ کیا تھا. وامن دیو بھگوان کی. اب آدھی چرچا شری جیو گوسوامی. تو جیو گوسوامی کون تھے؟ پتر کس کے تھے؟ انوپم گوسوامی. پتر تھے انوپم گوسوامی. یہاں بہت لمبی ویاکھیا ہے, اس کو تو پورا فل ایک گھنٹہ چاہیے تھا جیو گوسوامی کے پرگٹنے کے لیے. لوٹس آئیز, اونچا ناک, چوڑا ماتھا, چوڑی چھاتی, لمبی بھجائیں اور سنہرا رنگ, یہ ان کی کایا تھی. انہوں نے جو ہے اپنے بچپن کے اندر ایک کرشن بلرام کی جو ہے ارچ وگرہ بنایا تھا, اور جب وہ بھجن کرتے تھے تو ان کے سامنے بیٹھ کے روتے تھے, کرائی کرتے تھے, کراتے تھے. جب کرشن بلرام جی کو وہ چندن ارپت کرتے تھے, کپڑے ارپت کرتے تھے, پھول ارپت کرتے تھے, جواہرات اور ہیرے اور آرنامنٹس ارپت کرتے تھے, اور خوب میٹھا میٹھا ٹیسٹی سویٹس ارپت کرتے تھے, تو پھر اس میں سے جو ہے وہ مہاپرساد کے روپ میں کچھ نکالتے تھے اور اپنے متروں کو, پلے میٹ جو بچپن میں ساتھ کھیلتے تھے ان کو بانٹ دیتے تھے. تو انہوں نے جو ہے بچپن سے ہی دوسرے جیووں کے پرتی بڑی ہی کرونا دکھائی, بہت ہی کرونا ندھان تھے, اور کرشن بلرام کے پرتی اتنے آکرشت تھے کہ رات کو کرشن بلرام کو ایمبریس کرتے ہوئے سوتے تھے. آلٹر پہ نہیں رہتے تھے, ان کے بسترے پہ ان کو گلے لگاتے ہوئے دباتے ہوئے وہ سویا کرتے تھے. تو گھر والے سمجھتے تھے کہ کھیل رہا ہے, پرنتو جو بڑے لوگ تھے, سمجھدار لوگ تھے, وہ سمجھتے تھے کہ ان کا کرشن بلرام کے پرتی جو پریم ہے وہ پرسفٹت ہو رہا ہے, وہ چھلک رہا ہے. سنسکرت گرامر, کویتا, نیائے, لاجک, فلاسفی انہوں نے جو ہے بہت ہی جلدی ایکسپرٹائز حاصل کر لی, بہت ہی جلدی ماسٹر کر لی. شریمد بھاگوتم ان کا جیون تھا, کرشن کتھا ان کو آنند دیتی تھی, تو ان کے ساتھ کوئی بھی ویکتی بات کرنے کے لیے کرشن کے سوائے کوئی بات نہیں کرتا تھا, ناٹ الاؤڈ, رجلپ بالکل نہیں. بات کرنی ہے تو کیول کرشن کی بات کرنی ہے. نوپدیپ دھام کے پورے گھوما انہوں نے, پریکرما کری, سنسکرت پڑھی بنارس سے, نتیانند پربھو کے ساتھ نوپدیپ دھام کے پورا پریکرما کری ہے, اس کے بعد یہ ورنداون میں آ کے اپنے آپ کو انہوں نے اسٹیشن کر لیا ہے. یہ روپ گوسوامی کے چرن دھویا کرتے تھے, ان کے گرنتھ مینوسکرپٹس لکھا کرتے تھے اور ان کی کتابوں کو ایڈٹ کیا کرتے تھے. یہ سارا کاریہ کرتے ہوئے انہوں نے دیکشا سویکار کر. تو ایک بار کی بات ہے کہ ولبھاچاریہ جو تھے, جو آیو میں بڑے ہو رہے تھے, اب तो उन्होंने जो है रूप गोस्वामी को उनकी राइटिंग के लिए एक क्रिटिकल एडवाइस दे दिया कि हाँ तुम्हारा थोड़ा सा ठीक करो इसको। अब जीव गोस्वामी वल्लभाचार्य जी से तो आयु में बहुत छोटे थे, पोजीशन में भी बड़े छोटे थे, तो उन्होंने जो है बहुत ही जल्दी अपने अपने जो चाचा रूप गोस्वामी हैं उनके प्रति जो उन्होंने उनको ये क्रिटिकल एडवाइस दिया था उसके अगेंस्ट जो है उन्होंने कुछ कमेंट कर दिया कि आपको ऐसा करने का अधिकार नहीं। तो रूप गोस्वामी ने जो है उनको स्कोल्ड किया और उनसे बोला कि आप जो है वृंदावन छोड़कर चले जाएंगे। तो उन्होंने जो है एक जो मगरमच्छ जो है अपने लिए एक गुहा बना लेता है, उस गुहा के अंदर जाकर रहना शुरू कर दिया नंदघाट में, जो कि रूप गोस्वामी की भजन कुटीर से 45 मिनट की दूरी पे थी। कहाँ है भजन कुटीर? जीव गोस्वामी की भजन कुटीर कहाँ है? नहीं, रूप गोस्वामी की भजन कुटीर कहाँ? गोस्वामी ने जो है वहां पर फास्टिंग शुरू कर दी और उन्होंने जो है यमुना के पानी के अंदर जो है जो थोड़ा बहुत आटा मांगे लाते थे उसको मिक्स करना और उसको पी लेना। और बहुत ही जो है उन्होंने जब ऑस्टेरिटीज कर ली तो फिर सनातन गोस्वामी ने वो जाके वहां से वापस लेके आए और दोबारा से रूप गोस्वामी की सेवा में लगा दिया। तो श्रील प्रभुपाद ने एक बार कमेंट किया कि गुरु और शिष्य का जो पास टाइम्स हैं उसमें रूप गोस्वामी ने जीव गोस्वामी को निकाला है हमको सिखाने के लिए, हमको टीच करने के लिए, एक लेसन है। उन्होंने जीव गोस्वामी को पनिश नहीं किया है परंतु हमारे लिए एक संदेश देने के लिए उन्होंने जो है लीला रची है। और जीव गोस्वामी जो है भगवान कृष्ण के इटर्नल एसोसिएट हैं। रूप गोस्वामी ने जीव गोस्वामी को वृंदावन से बाहर भेजा इस सारे जीवों को सिखाने के लिए। ये लिखते हैं प्रभुपाद दशामृत में, वाचो बेगम मना है क्रोधा बेगम जीवा बेगम एट ऑल टाइम्स डिवोटी शुड कंट्रोल हिज टंग। उसको अपनी जो है जीवा बेगम नांगों पे उधर पे कंट्रोल करना चाहिए। रूप गोस्वामी सनातन गोस्वामी के डिसअपीयरेंस के बाद, उनके प्रकट होने के बाद, जो जीव गोस्वामी जो है गौड़िया संप्रदाय के इंचार्ज हो गए और उन्होंने सारे वैष्णवों को नवदीप के अंदर जो है ट्रेनिंग दिया, वृंदावन में दिया, जगन्नाथपुरी में दिया। हालांकि वो अनडिस्प्यूटेड लीडर थे पर हमेशा वो एक हम्बल सर्वेंट की तरह रहे, कभी उन्होंने अपनी हम्बलनेस नहीं छोड़ी और सारे जीवों के प्रति करुणा बरसाते रहे। जब भी बंगाली वैष्णव जो है वृंदावन में आते थे तो उनको जो है बहुत ही प्रेम से उनका स्वागत करते थे, उनको स्वीकार उनको जो है रिसीव करते थे और उनके लिए जो है कमरों का इंतजाम करते थे, प्रसादन का इंतजाम करते थे और ब्रज मंडल की परिक्रमा करने के लिए उनको गाइड करते थे। सुपर एक्सलेंट संस्कृत स्कॉलर थे, संस्कृत के अंदर जो है कविता किया करते थे जो उनके मन के अंदर रहती थी और उसको बिना चेंज किए ऐसे कैसे जैसे मन में प्रकट होती थी वैसे ही लिखते थे। और उनके जो है एक मेटल की निब, एक मेटल की निब थी जिसको उन्होंने फिक्स किया हुआ था और किस पे लिखते थे वो पाम के पत्तों पर, पाम ट्री है उसके पत्तों पर लिखते थे। उसके अंदर कोई मिटाने का साधन नहीं था, कट एंड पेस्ट नहीं था, डिलीट नहीं था, बैक स्पेस नहीं था, कोई मिटाने का साधन नहीं था, कोई दोबारा लिखने का साधन नहीं था और स्पेलिंग चेक करने का भी साधन नहीं था जो आज हम लोगों के पास अवेलेबल है, तब भी हम गलतियां करते हैं। उन्होंने जो है जो भी लिखा है जो भी किया है वो फ्लॉलेस है, उसमें कोई मिस्टेक नहीं किसी प्रकार की। परफेक्ट मीटर, रिदम, पोएट्री और अर्थ, ये सारी चीजें जो उसमें परफेक्ट थी। इंडियन हिस्ट्री के ग्रेटेस्ट फिलोसोफर की उनको जो है स्थान दिया गया है और वो उनके जो कंटेम्पोरेरी जो उस समय के जितने भी भक्त थे जो संस्कृत स्कॉलर थे वो उनको जो है कहते थे कि हम सब में से ये ग्रेटेस्ट स्कॉलर हैं, इनसे बड़ा स्कॉलर और कोई नहीं। جتنے بھی گوسوامی ہیں، چھ کے چھ گوسوامی، اس کے علاوہ اور رگھوور گوسوامی، رگھناتھ گوسوامی، جتنے بھی گوسوامی ہیں اس وقت کے، ان کے اندر سے سب سے بڑھیا لکھنے والے جو ہیں وہ لکھا ہے جی گوسوامی، ہی واز دا بیسٹ آف آل. انہوں نے 500,000 کے آس پاس سنسکرت کے شلوکوں کا رائٹنگ کیا ہے، 500,000، اور یہ سارے 500,000 شلوک جو ہیں 25 پستکوں میں سنگرہت کیے گئے ہیں. چیتنیہ فلاسفی کے اندر، ویدک وزڈم کے اندر ان کی جو پستکیں ہیں انمول ہیں. اور اس میں کون سی پستکیں سب سے زیادہ امپورٹنٹ؟ شٹ سندھرب، چھ سندھرب جو ہیں، اور اس کے علاوہ، گوپال چمپو، ہری نام ویاکرن، اس کے علاوہ ورنداون چمپو. بھگوان کے اوتاروں کے بارے میں انہوں نے جو چرچا کری ہے، جو گیان دیا ہے، وہ سب شٹ سندھرب جس نے پڑھا ہے. کتنے لوگ کچھ دیکھا ہے کسی نے شٹ سندھرب؟ دیکھا ہے ایک؟ کون سا؟ سمجھ میں نہیں آتا، بڑا کٹھن ہے. اٹس ناٹ ایزی بک ٹو انڈرسٹینڈ. اس میں جو ہے چار سندھرب جو ہیں بھگوان کے ساتھ آپ کا کیا سمبندھ ہے اس کے بارے میں ہے، ایک ابھیدے کے بارے میں ہے، اور ایک پریوجن کے بارے میں. ست نارائن داس گوڑیا ویشنو ہیں، سنسکرت اسکالر ہیں. آج کی ڈیٹ میں جو ہے وہ چھٹ سندربھوں کا انگلش میں اسکان لمیٹی بھکتی ویدانتا ٹرسٹ کے لیے ٹرانسلیشن کر رہے ہیں. وہ لکھتے ہیں کہ جیو گوسوامی کا نام جیوا جو ہے بڑا انٹرسٹنگ ہے، کہ بھاگوت کے اندر ورس ہے استانی سہستہ نام ابدانی چتوسپدم جیو جیوس سے جیونم. اینیملس ود آؤٹ ہینڈس آر فوڈ فار دوز ود ہینڈس، دوز ود آؤٹ فیٹ آر فوڈ فار فور لیگڈ. اینی ویئر ون جیوا لیونگ اینٹی از فوڈ فار اندر. اندر میننگ آف جیوا از ون ہو گیوز لائف ٹو ادرس. جیو کا ارتھ انہوں نے بتایا ہے کہ یہ جو دوسروں کو جیون دیتا ہے. تو جیو گوسوامی نے جو ہے جو ہمیں گیان دیا ہے، جو انہوں نے جو 25 کتابیں ہم لوگوں کو دی ہیں، وہ ہم ڈیووٹیز کو جیون دیتی ہیں، ہم کو آگے بڑھنے کا، جیون میں آگے بڑھنے کا راستہ دکھاتی ہیں، مان دکھاتی ہیں. دوسرا نام جیوا کا بتایا، جیوکا، ون ہو میکس جیوا ایمٹ ایکسٹیٹک ساؤنڈس. جیو جو ہے وہ جب شریمد بھاگوتم پڑھتا ہے، بھاگوت کی کمنٹریز پڑھتا ہے، شٹ سندھرب پڑھتا ہے، کیرتن کرتا ہے، سنکیرتن میں پارٹیسپیٹ کرتا ہے، تو وہ جو ہے اپنا ریلیشن شپ لارڈ کے ساتھ ایکسپینڈ کر رہا ہے اور اپنا گول اچیو کر رہا ہے. اور الٹیمیٹ پرپس لائف کا کیا ہے؟ جیوا جیو کا ارتھات آپ جیو سمجھ رہا ہے کہ اس کو ایک بھگوان کے پرتی، جسے کہتے ہیں ساتوک بھاؤ، ایکسٹیٹک ساؤنڈز. ہم لوگوں کس میں آنند آتا ہے؟ مطلب میں یہ نہیں کہہ رہا اس میں آنند نہیں ہے، ایک بات دھیان دینا میری، میں یہ نہیں کہہ رہا ہوں کہ ایک میں آنند نہیں ہے، دوسرے میں آنند ہے. میں کہہ رہا ہوں اس میں زیادہ آنند آتا ہے. کتھا سنتے ہوئے نیند آتی ہے، کیرتن کرتے نیند آتی ہے کیا؟ کتھا سننے میں نیند آ جاتی ہے نا، سو جاتے ہیں، آنکھیں چھپک جاتی ہیں، پر جب کیرتن کرتے ہیں، سب مل کے سنکیرتن کرتے ہیں، تب نیند آتی ہے کیا؟ تو آنند کس میں زیادہ آتا ہے؟ سنکیرتن کرنے میں زیادہ آنند آتا ہے. ہرے کرشنا ہرے کرشنا 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 ہرے 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 رام ہرے رام 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 ہرے ہرے. تو رادھا دامودر کی جو لیلائیں ہیں ان کا انہوں نے گوپال چمپو کے اندر بہت ہی ڈیٹیل میں ویاخیا کری ہے. میں لکھا ہے کہ فرام گووردھنا ہل اے لارج فارم آف گووردھنا مینیفیسٹڈ آل دا برجواسیز الانگ ود کرشنا ہمسیلف دین آفرڈ آبیسینسز ٹو دا ٹرمرک فارم. بھگوان کرشن جو ہے دونوں ہاتھوں کو جوڑے ہوئے کھڑے ہیں, گووردھن کو پرارتھنا کر رہے ہیں کہ میں آپ کے اور لیے آفر کری ہوئی بھوگ کو گرہن کر سکتا ہوں. اور انہوں نے جو ہے وہاں پہ سب کچھ کھایا اور سارے کنڈوں کا جل پی کر سماپت کر دیا. جو برجواسیز نے جو ہے وہاں پہ پریپریشنز پریپیئر کری تھی ان کو انہوں نے جو ہے رائٹ ہینڈ سے کھایا اور اس کے بعد اس کو لیفٹ ہینڈ کے اوپر بجایا. کاؤہرڈ مین جو ہے وہ بھاگے چلے گئے گووردھن کی طرف کی اور انہوں نے کہا انیور 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 اور 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 انیور کا مگاؤں ہے نا انیور ایک پرکرما میں آتا ہے نا بولے اور برنگ مور برنگ مور برنگ مور. سو آچاریہ رانی جانوا دیوی ٹھکرانی جو ہے ان کی ریکویسٹ پہ جیو گوسوامی نے سری نواس آچاریہ نروتم داس ٹھاکر شیامانند پربھو اور ان کی جو ان سب لوگوں نے جو ہے جیو گوسوامی کی جو رائٹنگس ہیں جو انہوں نے جو ہے گرنتھ لکھے ہیں اس کو ورنداون سے بنگال لے کے گئے. انہوں نے اس کو بنگالی میں ٹرانسلیٹ کیا اور پورے بنگال میں جو ہے بھکتوں کو ڈسٹریبیوٹ کیا, پورے اڑیسہ میں بھکتوں کو ڈسٹریبیوٹ کیا. انہوں نے بہت ہی ایکسٹینسولی پریچ کیا اور ہنڈریڈس آف ڈیووٹیز کو انیشیٹ کیا. سن 1542 میں جیو گوسوامی نے سری سدھارتھ دامودر کی سیوا کنج کے اندر جو ہے ڈیٹی استھاپت کری, ان کی سیوا کرنی شروع کری. ان کی سمادھی جو ہے وہ ٹیمپل کمپاؤنڈ میں بنی ہوئی ہے. جیو گوسوامی جو ہے ولاس منجری ہیں رادھا دامودر نتیہ ورنداون لیلا میں. ہرے کرشنا.